मत्ती सोह्र अध्यायको अठारौं पदमा हामी पहिला पढ्नेछौ। अनि म पनि तिमीलाई भन्दछु, तिमी पत्रुस हौ र यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु, अनि नरकका ढोकाहरू यसमाथि विजय हुने छैनन्। प्रभु यीशुले भन्नुभयो, म आफ्नो मण्डली बनाउनेछु, निर्माण गर्नेछु। यसको अर्थ निर्माण गर्दै लानेछु, यसलाई वृद्धि गर्दै लानेछु, स्थापित गर्दै लानेछु। प्रभु यीशुले मण्डली बनाउनेछु भन्नुभयो। तर यो एउटा भौतिक भवनको कुरा गरिएको होइन, एउटा ढुङ्गा इट्टा सिमेन्टीको गाह्रो तिनको छाना ढलानले बनेको एउटा भवनको कुरा प्रभु यीशुले गर्नुभएको होइन जब उहाँले म मण्डली आफ्नो मण्डली बनाउने छु भन्नुभयो। किनभने बाइबलमा मण्डलीले हामी पढ्दाखेरि मण्डलीले प्रार्थना गर्यो भनेको हामी पाउँछौ, मण्डलीले विश्वासी जनहरूलाई त्यहाँ स्वागत गरेको कुरा उल्लेख छ होइन। एउटा भवनले प्रार्थना गर्दैन, स्वागत गर्दैन, यो थाहा भएको कुरा हो, फेरि दोहोऱ्याउँदैछु तपाईँहरूलाई। मण्डलीले अभिवादन पठाएको कुरा छ होइन, अनि हामी पनि आपसमा अभिवादनहरू पठाउँछौँ होइन। शङ्खासभाको मण्डलीले जयमसी भनेको छ भन्दाखेरि शङ्खासभाको घरले हामीलाई जयमसी भनेको त होइन नि होइन, त्यहाँको विश्वासीहरूले भनेको हामीलाई। त्यस्तै गरी मण्डली बाइबलमा चाहिँ एक ठाउँमा भेला भएको कुरा गरेको छ, घरहरू कहिले पनि भेला हुँदैनन्। मण्डलीलाई सतावट आएको कुरा छ है, घरलाई सतावट दिने कुरा हुँदैन। त्यसैले प्रभु यीशुले जब म आफ्नो मण्डली बनाउनेछु भन्नुभएको हो, उहाँले चाहिँ बनाउने भवन चाहिँ आत्मिक भवन, पहिलो पत्रुस दुईको पाँचमा पठाउ, पहिलो पत्रुस दुईको पाँच। मण्डली भवन त भवन हो, तर भौतिक शारीरिक ढुङ्गा माटोको भवन नभएर एउटा आत्मिक भवन हो। पहिलो पत्रुस दुई अध्याय पाँच पदमा हामी पढ्नेछ, लेखेको छ, तिनीहरू पनि जिउँदा पत्थरहरू जस्तै, पत्थर त छन् ढुङ्गाहरू छन् यहाँ, तर जिउँदा ढुङ्गाहरू छन् यो भवन, जिउँदा पत्थरहरू, तिनीहरू विश्वासीहरू जिउँदा पत्थरहरू जस्तै एउटा आत्मिक घर, घर त घर मण्डली भनेको, तर आत्मिक घर अर्थात् परमेश्वरद्वारा परमेश्वर कहाँ ग्रहण योग्य आत्मिक बलिदानहरू चढाउनको निम्ति एउटा पवित्र पुजारीको समाज बनिँदै जान्छ। मण्डली परमेश्वरले बनाउनुहुने एउटा आत्मिक घर हो, जसमा ढुङ्गाहरू त छन् तर खोलाको ढुङ्गा होइन, जिउँदा ढुङ्गाहरू छन् विश्वासीहरू। कसरी उनीहरू जिउँदा भए? येशु ख्रिस्टमा विश्वास गरेर उनीहरू जिउँदा भए, पापमा मरेका थिए, ख्रिस्ट येशुमा उनीहरू जीवित पारिएको छ, ख्रिस्टमा जीवित, परमेश्वरको तर्फ जीवित भएको आफूलाई थाहा। त्यसैले गर्दाखेरि पहिलो कोरिन्थी तीन अध्यायमा यसरी लेखेको हामी पाउँछौ, पहिलो कोरिन्थी तीन अध्यायमा मण्डली विश्वासीहरू जिउँदा पत्थरहरू मिलेर बनेको यो भवन आत्मिक घरलाई पहिलो के भने मैले पहिलो कोरन्थी तीनको नौ पदमा लेखेको छ, किनकि हामीहरू परमेश्वरका सहकर्मीहरू हौ, तिमीहरू परमेश्वरका खेत हौ, तिमीहरू परमेश्वरका भवन हौ भनेर, भवन त भवन हो हामी, तर आत्मिक भवन जिउँदा पत्थरहरूले बनेको, येशु ख्रिस्ट चाहिँ जिउँदो कुना ढुङ्गामा बसालिएको ख्रिस्ट येशु, मरेको र बौरी उठ्नु भएको जीवित प्रभुमा जीवित पारिएको विश्वासीहरू मिलेर बनेको यो कस्तो भवन? परमेश्वरकै भवन, परमेश्वरको वासस्थान। जब यो मण्डली भन्ने शब्द हामी भन्छौ बाइबलमा पाउँछौ, यो चाहिँ एउटा समुदायको कुरा, जसरी यहाँ भर्खर अहिले पनि पढ्यो भने एउटा समाज भनेको छ, समाज समुदाय, एउटा सभा समूह, एउटा कस्तो समूह, एउटा विशेष उद्देश्यले, एउटा निश्चित उद्देश्यले भेला भएको मानिसहरूको जमात समूह अथवा समुदाय, यो अर्थमा नयाँ नियममा प्रयोग भएको छ। केवल हामीलाई मात्र होइन, अन्य खालको समूहलाई पनि प्रयोग भएको यहाँ पाउँछौ हामीलाई, तर विशेष अर्थमा प्रभु येशु ख्रीष्टले बनाउने मण्डलीलाई प्रयोग भएको हामी पाउँछौ। त्यसैले जब मण्डली भन्ने शब्द पाउँछौ, घरिघरि त्यसको साथ साथमा सँगै भेला भए अनि उनीहरू सँगै जम्मा भए, उनीहरू एक ठाउँमा भेला भए, यस्तो खालको वाक्यांशहरू मण्डली भन्ने शब्द सँगसँगै हामी प्रयोग भएको पाउँछौ। किनभने मण्डली भनेको नै एउटा सभा हो, जो एउटा निश्चित उद्देश्यमा भेला भएको मानिसहरूको समूह, जस्तो कि प्रेरित एघारमा हामी पढ्छौँ। प्रेरित एघारको 26 पदमा यहाँ एन्टियोकमा भएको विश्वासीहरूको सम्बन्धमा लेखिएको छ। प्रेरित एघारको 26, अनि उनलाई फेला पारेपछि तिनले उनलाई एन्टियोकमा ल्याए, अनि यस्तो भयो एक वर्षभरि उनीहरू मण्डलीसँग के भयो, यो भेला भयो, मण्डली भेला हुन् यो सँगसँगै गइरहेको छ। धेरै मानिसहरूलाई शिक्षा दिए। प्रेरित चौधको सत्ताइसमा अनि उनीहरू आएर मण्डलीलाई के भनेको छ, त्यहाँखेरि भेला पारेपछि मण्डली भेला हुन् सँगसँगै गइरहेछ, मण्डलीलाई भेला पारेपछि परमेश्वरले उनीहरूको साथमा गर्नुभएका सबै कुराहरू इत्यादि प्रकार है। त्यस्तै प्रेरित उन्नाइस अध्यायमा यो मण्डली भन्ने शब्द घरिघरि भेला हुनुसँग सँगै प्रयोग भएको देखिन्छ है। टाठो भएर सुन्दै गर्नुहोस् है, कोही चाहिँ निदालाई जस्तो छ भने गर्नुहोस्, यसो सहयोग गरिदिनुहोस्, सहयोग भनेको उसलाई जिउजाइदिनुहोस् कि अलि राम्ररी जिउजाइदिनुहोस् पर्सेलाखेरि है। 19:32 है, भर्खर सुरु भयो, निदान त नहुनुपर्ने हो तपाईँहरू। 19:32 यहाँ पढ्दैछौँ, यहाँ चाहिँ अर्कै खालको भेला हुवाई छ, अर्कै खालको समुदाय पनि पढ्ने, यसलाई पनि मण्डली भनेको छ 32 पद। यसकारण कोही एउटा कुरा, कोही अर्को कुरा कराइरहेका थिए, एउटा त्यहाँ गोलमाल भइरहेको थियो एउटा समूहमा, किनकि सभामा यो शब्द त्यही शब्द हो एक्लेसिया मण्डली, किनकि सभामा गडबडी भएको थियो। यो चाहिँ विश्वासीहरूको सभा थिएन, यो चाहिँ अविश्वासीहरू विश्वासीहरूको विरुद्धमा त्यहाँ भेला भएको, त्यहाँ अथवा त्यहाँ विरोध आइरहेको थियो, कराइरहेका थिए, सभामा गडबडी भएको थियो, अनि धेरै जसो मानिसहरूलाई त तिनीहरू किन भेला भए फेरि त्यो शब्द छ त्यो पनि थाहा थियो हुँदाखेरि। त्यसैले यहाँ के पाउँछ भने, यहाँ त अब नयाँ नियम मण्डलीको कुरा गरेको होइन, प्रभु येशूले बनाउने मण्डलीको कुरा गरेको होइन यो ठाउँमा, तर त्यही शब्द प्रयोग भएको छ। त्यसले यो शब्दको अर्थ के रहेछ भने, एउटा समूह निश्चित उद्देश्यले भेला हुने, यहाँ चाहिँ एउटा विरोध उद्देश्यले थियो तर त्यहाँ गोलमाल भइरहेको थियो अनि उनीहरू भेला भइरहेका थिए। सुरुको मण्डली, सुरुको विश्वासीहरू यसरी भेला हुन्थ्यो भन्ने कुरा हामी घरिघरि पाउँछौँ। फेरि 2:4 हामी पढ्छौँ, त्यहाँ भेला भइरहेका छन् है, अनि उनीहरू सँगै मिलेर प्रार्थना गर्ने, वचन सुन्ने, सिक्ने, रोटी बचाइमा अनि पवित्रको शिक्षामा प्रार्थनाहरूमा दिने काममा उनीहरू चाहिँ भेला भइरहेको थियो, जसरी आज हामी भेला भएको छ। परमेश्वरको यो इच्छा, यो हाम्रो आफ्नै रीतिले भेला भएको, परमेश्वरको निर्देशन पछ्याइरहेको छौँ। त्यसैले हिब्रू 10 हामीलाई त्यो पद फेरि सम्झाउनलाई एकचोटि पढ्दा, हिब्रू 10:25, अनि एउटा आज्ञा नै दिएको छ हिब्रू 10:25, र कसैको रीति भए चाहिँ हामी एक ठाउँमा भेला हुन नछोडौँ यो समुदायलाई, यो परमेश्वरको मण्डलीलाई नछोडौँ कदापि, एकै ठाउँमा भेला हुन नछोडौँ। परमेश्वरको समुदाय, त्यसैले यदि एउटा व्यक्ति मण्डलीको सदस्य हो भने केवल ऊ चाहिँ उसको नाम छ भनेको होइन, मैले साँच्चै नै ऊ चाहिँ परमेश्वरको पवित्र आत्माद्वारा ऊ ख्रीष्टको शरीरमा गाभिएको एउटा व्यक्ति हो भने ऊ एउटा चाहिँ कस्तो व्यक्ति हो, ऊ एउटा भेला हुने व्यक्ति हो, किनभने मण्डली भनेको भेला हुन्छ। त्यसैले एउटा भेला हुने व्यक्ति भेला भएन भने त्यो चाहिँ कस्तो बेमेल कुरा हो। हामी प्राणीहरू हौ, ओके होइन, प्राणी हो तपाईँ, म त प्राणी हो, प्राणीहरूले सास फेर्छन्, यो प्राणी के भन्छ, खालि प्राणायाम है, के भन्छ, त्यो आत्मलाई छैन, जो सास फेर्छन्, सास फेर्ने प्राणीले नै सास फेर्दैन भने समस्या भएन, समस्या हो भने उसलाई त अब सास फेर्ने प्राणी भन्दा पनि मिलेन। त्यस्तै गरी मण्डली अथवा भेला हुने व्यक्ति भेला नै भइदिने भने कस्तो बेमेल कुरा। तर तपाईँले धेरै जसो यसमा विश्वास योग्य हुनुहुन्छ, कोही कोहीलाई चाहिँ अलिक घसघसाउनु पर्छ, कोही कोही खालि अनुकूल पर्दा विधि भएन भने आउने यो ऊ प्रथा चाहिँ यसरी होइन है। अनि अन्य अरू योजनाहरू त्यही दिनमा बनाउनु जब भेला हुन्छ। अर्को योजनामा भन्नु त राम्रो होइन, जस्तो कि सास फेर्ने बेलामा मिल्नु राम्रो होइन। तपाईँ सबैलाई बेला बेलामा सकिने हुन्छ नि कहिले काहीँ, किनभने सास फेर्नु पर्दा चाहिँ तपाईँ खाइरहनु भएको छ त्यो त भएन। त्यस्तै गरी यहाँ भेला हुनु पर्दा चाहिँ तपाईँ कहाँ जानुभएको छ त्यो पनि भएन, सकिन्छ। यसरी हामीले यो शब्द यसरी प्रयोग भएको देख्छौँ। अब को भेला हुन्छन् त, पहिलो कुरो कि चौध अध्यायमा छ, पहिलो कुरो कि चौध अध्याय, पहिलो कुरो कि चौध अध्याय को तेत्तिस पद, तेत्तिस पद पहिलो कुरो कि चौध, मण्डली भेला हुने समुदाय समूह निश्चित उद्देश्यले को, अब प्रश्न आउँछ को भेला हुने। पहिलो कुरो कि चौधको तेत्तिसमा लेखेको छ, किनकि परमेश्वर गढगढका परमेश्वर हुनुहुन्न तर शान्तिका परमेश्वर हुनुहुन्छ, जसरी पवित्र जनहरूका सबै मण्डलीहरूमा छ। यहाँ भनेको छ पवित्र जनहरूको मण्डली, भेला हुनेहरू चाहिँ पवित्र जनहरू हुन्, परमेश्वरले अलग पारेको व्यक्तिहरू। तपाईँ यदि परमेश्वर अलग पार्नु भएको व्यक्ति हो भने तपाईँ भेला हुनुपर्छ, समस्या आउँदा मात्र होइन, परमेश्वरलाई दिने काम छ, परमेश्वरलाई आदर गर्ने, परमेश्वरबाट सिक्ने, विश्वासीहरूको सेवा गर्ने यो काम छ, साक्षी हुने काम छ, सामूहिक साक्षी। अब यो शब्दको प्रयोगलाई हेर्यो, यो शब्दको अब यसलाई टुक्रा टाकी पार्यो भने, यो शब्दको पार्टहरूलाई हेऱ्यो भने यहाँ दुईवटा शब्द मिलेर बनेको छ। यो शब्द मण्डली भनेर अनुवाद गरेको शब्द एक्लेसिया, यो चाहिँ दुईवटा शब्द, एउटा चाहिँ बाहिर अथवा कुनै चिजबाट बाहिर, अर्को चाहिँ एउटा बोलावट, बोलाउने काम, बोलावट जोड्दाखेरि एउटा बाहिर बोलाउने कार्य, एउटा बाहिर बोलाइएको बोलाउनु। त्यसैले मण्डली भन्नाले यसको शाब्दिक अर्थमा गइरहेछ, त्यो चाहिँ के भने बाहिर बोलाइएकाहरूको एउटा समुदाय है, एउटा बाहिर बोलाएकाहरूको जमात, यसलाई बुझ्ने प्रयास गरौँ। पहिला चाहिँ हामी प्रेरित सात अध्यायमा छौँ, प्रेरित सात अध्यायमा इजरायल र मण्डली फरक छ भनेर हामीले अस्ति हेर्दै थियौँ समयको पुस्तकमा, आज अलिक फरक जाँदैछ। हामी अब फोकस गर्दैछौँ, हाम्रो दृष्टि चाहिँ मण्डलीमा है, तरै पनि एक ठाउँमा चाहिँ यसरी इजरायललाई पनि एउटा सभा भनेको छ, बोलाइएको सभा भनेको छ, मण्डली पनि भनेको छ, अवमन्न हो है। यसलाई कुन अर्थमा भनिएको हो त्यो बुझ्न आवश्यक छ। हेरिट सातको अठतिस पदमा यसरी लेखिएको छ, यिनी नै हुन्, यो मोसाको बारेमा कुरा गरेको सन्दर्भ पढ्नुहोस् है, यिनी नै हुन् मोसा, जो उजाड स्थानमा भएको मण्डलीमा स्वर्गदूत साथमा थिए, जसले सिनाई पर्वतमा तिमीसँग र हाम्रा पुर्खाहरूसँग बोले, तिमीले हामीलाई दिनका निम्ति जिउँदा ईश्वरीय बाणीहरू पाए। इजरायललाई मिश्रबाट निकालेर त्यहाँ उजाड स्थानमा उनीहरू आइपुगेका थिए, मोसा उनीहरूसँग थियो, अनि मोसा चाहिँ कोसँग थियो भनेछ भने उजाड स्थानमा भएको मण्डलीसँग थियो। इजरायललाई त्यसैले पनि यहाँ मण्डली भनेको एक ठाउँमा पाइन्छ, यो अर्कै अर्थमा हो, यो पनि बुझ्ने प्रयास गर। किनभने मण्डली भनेको चाहिँ बाहिर बोलाएकोहरूको एउटा समुदाय हो। अब इजरायलहरूलाई कहाँबाट बोलाए, कसले बोलाए अनि किन बोलाए? एकचोटि हामी होसेको पुस्तक एघार अध्यायमा जाउँ, पुरानो नियममा इजकियल दानियल होसे को एघार अध्यायमा, तपाईँहरूलाई
याद होला मेरोलाई छ कि इजरायलीहरू पहिला चाहिँ मिश्र देशमा बन्धनमा थिए, कमारो थिए। कस्तो हुन्छ कमारोमा है, 400 वर्षसम्म किचोमिचोमा मिश्रीहरूको कमारो भएर बस्नु परेको थियो। उम्किन सक्दैन थिए, बडो कष्ट थियो। त्यहाँबाट परमेश्वरले यो इजरायल जातिलाई बोलाउनु भयो, त्यो पढ्नलाई बोलाउनु भयो, त्यहाँबाट बाहिर बोलाउनु भयो, एक्लेसिया बाहिर बोलाउनु भयो। होशे 11:1 जब इजरायल बालक थियो तब मैले त्यसलाई प्रेम गरेँ र मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएँ, बाट बोलाएँ, कहाँबाट? मिश्र देशबाट बाहिर बोलाएँ। मिश्र देशमा के गरिरहेको थियो? उनीहरू बन्धनमा थिए, सिधा बस्न अप्ठ्यारो, गफ्न गर्छ, बन्धनमा थिए। अनि परमेश्वरले बाहिर बोलाउनु भयो, कसलाई? इजरायललाई। इजरायललाई चाहिँ यहाँ चाहिँ आफ्नो पुत्र भनेको छ, सामूहिक रूपमा है मिश्र देशबाट बोलाए। किन बोलाउनु भयो? उनीहरूलाई स्वतन्त्र पार्न, उनीहरूलाई चाहिँ स्वतन्त्र गराउन, उनीहरूको बन्धन फुकाइदिन, किचोमिचोबाट स्वतन्त्र। अनि त्यसैले उजाड स्थानमा भएको मण्डली भन्नालाई उनीहरूलाई बाहिर बोलाएकोले, त्यहाँ एउटा सभा परमेश्वरले बोलाउनु भएकोले त्यो भनेको। तर यो हामीले सोच्नु हुँदैन कि त्यो उजाड स्थानमा भएको इजरायल पनि र हामी पनि मण्डली उस्तै मण्डली हो भनेर सोच्नु हुँदैन। नयाँ नियम मण्डलीको आफ्नै विशेषता छ, त्यो हेर्दैछ हामीले, होइन? त्यहाँ केही समानताहरू भएकोले चाहिँ त्यो शब्द प्रयोग गरिए तापनि बयान गर्नुलाई त्यहाँ भिन्नताहरू छन्, यो हेर्दै हामी जानेछौँ। अब पहिलो पत्रुस 2 जाउँ, पहिलो पत्रुस 2, पहिलो पत्रुस 2 अध्याय, अनि हामी 9 हामी नयाँ नियमको विश्वासीहरूलाई परमेश्वरले बाहिर बोलाउनु भएको कुरा हामी पढ्दैछौँ। हामीलाई एक्लेसिया भनिएको छ, बाहिर बोलाएको परमेश्वरको मण्डली, विशेष बाहिर बोलाएको समूह। हामी पहिलो पत्रुस 2:9 तर तिमीहरू एउटा चुनिएका वंश, एउटा राजकीय पुजारीको समाज समुदाय, एउटा पवित्र जाति समुदाय समूह र निज प्रजा हो, यसैले जसले तिमीहरूलाई, अब सुन्नुहोस्, अन्धकारबाट आफ्नो अचम्मको ज्योति भित्र बोलाउनु भयो भन्छ, बोलाउनु भयो। अन्धकारमा थियौँ, हामीलाई उहाँको अचम्मको ज्योतिभित्र बोलाउनु भयो, त्यसैले मण्डली चाहिँ बाहिर बोलाइएकाहरूको समाज, मण्डली यसको शाब्दिक अर्थ यही हो। हामी पहिला अन्धकारमा थियौँ भनेको छ, इजरायलीहरू पहिला कहाँ थिए? मिश्रको बन्धनमा थिए। हामी चाहिँ अन्धकार अथवा पापको बन्धनमा थियौँ, मिश्रीहरू चाहिँ इजरायलीहरू मिश्रीको बन्धनमा थियो, त्यहाँबाट छुटकारा पाएर निस्के। हामी चाहिँ पापको बन्धनमा थियौँ, हामीलाई चाहिँ छुटकारा दिएर हामीलाई स्वतन्त्र गराउनु भएको छ। पापको बन्धनमा अब न जिउनु पर्दैन, पाप गरेर तिमीहरू जिउनु पर्दैन भन्नुहुन्छ उहाँले। जस्तो कि गलाती 5 एकचोटि पल्ट, गलाती 5, गलाती 5:1 यो कुरा हामीलाई बताएको छ, मण्डली भनेको बन्धनबाट मुक्त गरिएकाहरूको बाहिर बोलाएको समाज, 5:1, जुन स्वतन्त्रताद्वारा ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नु भयो, त्यसैमा बलियो गरी खडा हो र फेरि दासत्वको जुवामुनि नझेल्यो, होइन? स्वतन्त्र पारेपछि किन फेरि त्यो खालमा जान चाहन्छौ? किन फेरि त्यही पापमा पर्खन्छौ? प्रभुले भन्छ, स्वतन्त्र पारिएको हौ, हे इजरायलहरू किन फेरि मिश्रको बन्धनमा जान चाहन्छ तिमी? त्यो त मूर्खता हो। त्यसैले गलाती 5:13 पनि हेर्नुहोस्, किन भने भाइहरू हो, स्वतन्त्रताका निम्ति तिमीहरू बोलाइएका छ, बोलाइएका, स्वतन्त्र हुनका लागि हामीलाई बोलाउनु भयो, बाहिर बोलाएका। तर पाप गर्नलाई स्वतन्त्रता चाहिँ होइन, परमेश्वरको सेवा गर्नलाई स्वतन्त्र यहाँ भनेको छ। तर यदि होस् यो स्वतन्त्रता शरीरका लागि मौका नबनोस्, तर प्रेम गर एकअर्काको सेवा गर, सेवा गर्ने स्वतन्त्रता, परमेश्वरको सेवा गर्ने विश्वासी जनहरू एक अर्काको सेवा गर्ने स्वतन्त्रता। रोमी छ अध्यायमा पनि एकचोटि फेरि पनि यसलाई हेरौँ, रोमी छ अध्याय, रोमी छ अध्यायको अनि बीस पदमा लेखिएको छ, रोमी छ को बीस, किनकि जब तिमीहरू पापका दास थियौ पापको दास, तब तिमीहरू धार्मिकताको तर्फबाट स्वतन्त्र थियो। पहिला चाहिँ पापको दास थियो, धार्मिकता गर्न नसक्ने थियो, परमेश्वरको सेवा गर्न, तर अब हामीलाई चाहिँ त्यहाँबाट बाहिर बोलाउनु भएको छ, यो स्पष्ट भयो, स्वतन्त्र पार्नु भएको छ। त्यसैले मण्डली चाहिँ बाहिर बोलाइएकाहरूको, स्वतन्त्र पारिएकाहरूको समाज। अब किन बोलाइएको, हामीले भनेको थियौँ मण्डली शब्द यसरी प्रयोग भएपछि एउटा निश्चित उद्देश्यले भेला भएको मानिसहरूको एउटा समुदाय, निश्चित उद्देश्यले, उद्देश्य बिना जम्मा भएको होइन, अघि पनि हेरेका थियौँ निश्चित उद्देश्यले भेला भएको। अब के उद्देश्यले हामीलाई बोलाउनु भएको, रोमी आठको अठाइसमा छ, रोमी आठको अठाइस, एउटा निश्चित उद्देश्य छ, परमेश्वरको उद्देश्य छ, हामीले कुनै उद्देश्य बनाएर हाम्रो मन मिलेर आएको त होइन, मिल्दै मिल्दैन त्यहाँबाट, परमेश्वरको उद्देश्यमा हामी जब आयौँ तब हाम्रो यहाँ मन मिल्छ, तब हामी यहाँ आउँछौँ, तब हामी मण्डली भनिन्छ, अभ्यास हुन्छ। रोमी आठको अठाइस, अनि हामी जान्दछौँ परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन्। अब सुन्नुहोस्, उनीहरूका निम्ति जो उहाँकै मनसाय अनुसार के छन्, बोलाइएका छन्, एउटा निश्चित उद्देश्यमा बोलाइएकाहरू। अनि यो मनसाय भन्ने शब्दको अर्थ हो उद्देश्य, लक्ष्य, एउटा परमेश्वरको लक्ष्य छ हामीलाई बोलाउनुमा। त्यो लक्ष्य के हो, उन्तिस पदमा लेखिएको छ, किनभने जसलाई उहाँले पहिले नै जान्नु भएको थियो उनीहरू चाहिँ आफ्नै पुत्रको रूपमा ढलिउन् भनेर उहाँले उनीहरूलाई पहिले नै ठहराउनु पनि भयो, यसैले कि उहाँ चाहिँ अनेकौं भाइहरूका बीचमा जेठा हुन्। यहाँ लेखिएको छ कुन उद्देश्यले हामीलाई बोलाइएको, यो उद्देश्य, प्रियजन विश्वासी जन, तपाईँ यदि ख्रिस्तको जन हुनुहुन्छ भने परमेश्वरको उद्देश्य यो, तपाईँलाई उहाँको प्रिय पुत्र येशु ख्रिस्टको रूपमा बदल्नलाई, तपाईँलाई येशु ख्रिस्टको रूपमा बदल्नलाई। मुक्ति पाउनु भनेको एउटा गहिरो 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 जीवनको बदली, स्वर्ग जाने टिकट होइन, कतिले चाहिँ मुक्ति पाउनु चाहिँ एउटा स्वर्ग जाने टिकट जस्तो सम्झिन्छ, कदापि मुक्ति पाउनु भनेको यो चाहिँ गहिरो 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 जीवनको परिवर्तन। यहाँ यसरी बयान गरेको छ कि प्रभु येशु ख्रिस्टकै रूपमा बदलिन्, उहाँको रूपमा ढालिन, त्यो मात्र परमेश्वरलाई ग्रहण योग्य छ, अरू सबै इकबाहत, अस्ति अध्ययन गर्दा अरू सबै महिमा रहि, ख्रिस्ट म भित्र हुनुहुन्छ भने मात्रै म परमेश्वरको सामु ग्रहण योग्य छ। अनि उहाँ हुनु मात्र होइन, उहाँको रूपमा बदल्ने उद्देश्यले उहाँ भित्र आउनुभएको हो, केवल स्वर्ग जान टिकट दिनलाई हो। मलाई कतिजनाको लागि डर लाग्छ कि तपाईँहरू क्रिस्चियन भन्नुहुन्छ, बक्तिस्मा लिनुभएको छ, प्रभुभोज लिनुहुन्छ, यी सब रीतिहरू गर्नुहुन्छ, तर तपाईँको जीवनमा बदली देखिँदैन है। कोही कोहीलाई तपाईँ आफै जाँच होइन, मलाई भन्यो भनेर अहिले मसँग रिसाउँछ, तपाईँ आफैलाई जाँच, तपाईँको जीवनमा बदली भएको छ त्यसरी। कहिले काहीँ म सोध्छु कसैलाई पाप भन्ने के हो भन्दाखेरि जवाब दिन सक्दैन, तपाईँले पाप गर्नुभएको थियो अँ थाहा छ, बत्तिसमा लिएछ। त्यसैले तपाईँको जीवनमा गहिरो 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 बदली भयो कि छैन, उहाँको प्रिय पुत्रको रूपमा बदलिने कार्य भइरहेछ कि छैन, यो क्रियाकलाप भइरहेछ कि छैन। अनि उहाँले चाहिँ एउटा निश्चित त्यसको निशाना छ, जहाँ पूर्ण रूपमा हामीलाई बदलेर उहाँको प्रिय पुत्र जस्तै बनाउने काम सिद्ध्याउनुहुन्छ, कम्प्लिट गर्नुहुन्छ। पहिलो भन्दामा एक्चुअली पल्ट पहिलो युहन्ना तिनको दुई पहिलो युहन्ना तिनको दुई पहिलो युहन्ना तिनको दुई प्रियहरू हो अहिले त हामी परमेश्वरका सन्तान छौ अनि हामी के हुनेछौ सो अहिलेसम्म प्रकट भएको छैन तर हामी जान्दछौ जब उहाँ देखा पर्नुहुनेछ तब हामी को जस्तै हुनेछौ उहाँ जस्तै हुनेछ किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौँ आउनेछ त्यसैले परमेश्वरको उद्देश्यको चरमबिन्दु भनौँ हाम्रो मुक्तिको कामलाई पूरा गर्ने काम ख्रिस्ट येशूको आगमनमा हामीलाई जब जुन असल काम सुरु गर्नुभयो उहाँले पूरा गर्नुहुन्छ र हामीलाई उहाँको प्रिय पुत्र जस्तै बनाउनुहुन्छ भने होइन अब विचार गरौँ यदि त्यो हाम्रो निशाना हो भने होइन अहिले कतातिर छौँ त हामी निशानातिर हुनुपर्ने उल्टोतिर होइन यता उतातिर होइन म पछिल्लोतिरको कुराहरू बिर्सेर पुराना कुराहरूलाई पछाडि राखेर पिठ्यो फर्काएर म अघिल्तिर कुराहरूमा लम्कन्छु पावले हुन्छ त्यसैले उद्देश्य के रहेछ उहाँको प्रिय पुत्र येशूको रूपमा हामीलाई बदल्नु भनेपछि दिनहुँ बदल्ने कार्य हुनु नै परमेश्वरको इच्छा हुन्छ किनभने एक दिन चाहिँ पूर्ण रूपमा बदलिन्छ भने अहिले चाहिँ त्यसको अन्तरिममा छ बीचमा छ कि भनेपछि हरेक दिन क्रमिक रूपमा त्यहाँ बदली हुनु नै परमेश्वरको उद्देश्य हो मण्डली हुनुको उद्देश्य हो भेला हुवाएको पनि उद्देश्य हो प्रश्न त्यसैले आउँछ के म बदलिरहेको छु त के मेरो विचारहरू बदलिरहेछ के मेरो व्यवहारहरू बदलिरहेछ के मेरो बोलीचाली बदलिएको छ के मेरा उद्देश्यहरू लक्ष्यहरू महत्वाकांक्षाहरू सपनाहरू विपनाहरू सब के बदलिएका छन् यो गहिरो 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 परिवर्तन बदलियो दोस्रो पहिलो करन्थी एकमा जाउँ फेरि के अरे यसपालि चाहिँ पहिलो करन्थी एकमा अर्को उद्देश्य यो सँगसँगै जाने परमेश्वरको के उद्देश्यले हामीलाई बोलाउनु भयो एक त हामीले हेरिहाल्यौँ हामीलाई बदल पहिलो करन्थी एक अध्यायमा हामी हेर्नेछौँ अर्को दुई किन हामीलाई बोलाउनु भयो मण्डली बाहिर बोलाइएकाहरूको समुदाय समाज होइन पहिलो करन्थी एकको दुईमा कोरिन्थमा भएको परमेश्वरको यहाँ के भनेको छ मण्डलीलाई मण्डली त्यसपछि अब नौ पदमा हेर्नुहोस् यो मण्डलीलाई के भनेको छ परमेश्वर विश्वास योग्य हुनुहुन्छ जसद्वारा तिनीहरू मण्डली उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको संगतिमा बोलाइएका छ कुन उद्देश्यले बोलायो कुन उद्देश्यले हामीलाई परमेश्वरले बोलाउनु भयो यहाँ भनेको छ परमेश्वरले हामीलाई चाहिँ उहाँको प्रिय पुत्र येशू ख्रीष्टसित संगति गर्नलाई बोलाउनु उहाँसित संगति गर्नलाई सँगै संगति गर्न उहाँसित साझेदार हुनलाई उहाँको मन मेरो मनमा उहाँको उद्देश्य ममा उहाँ जे चाहनुहुन्छ म चाहन्छु उहाँ जे चाहनुहुन्छ म पनि चाहन्न संगति उहाँको प्रिय पुत्रको संगतिमा हामीलाई बोलाउनु भएको त्यसैले हामीले के देख्छौँ भने यहाँ मण्डली चाहिँ कुन उद्देश्यले बोलाएको दुईवटा कुरा हेऱ्यौँ एक चाहिँ उहाँको प्रिय पुत्र जस्तै बनाएन दोस्रो उहाँको प्रिय पुत्रसँग संगति गर्न येशू ख्रीष्ट जस्तै बन्नुहोस् भनेर हामीलाई बोलाउनु भएको परमेश्वरको सन्तान अनि येशू ख्रीष्टसँग संगति गरोस् भनेर हामीलाई बोलायो किनभने येशू ख्रीष्टसँग संगति हुन्छ भने परमेश्वरसँग हाम्रो संगति हुन्छ बाटो सत्य र जीवन मने हो येशूले भन्नुभयो मद्वारा बाहेक कोही पनि पिताका आउँदैन तपाईँ आउन सक्नुहुन्न परमेश्वर तपाईँ परमेश्वरका स्वर्गमा जान सक्नुहुन्न जबसम्म येशू ख्रीष्टमा आउनुहुन्न र उहाँकामा किन आउनुपर्छ भनेर तपाईँले बुझ्न आवश्यक छ त्यसैले यी कुराहरू हामीले हेऱ्यौँ अब परमेश्वरले आज यही गर्दै हुनुहुन्छ वास्तवमा परमेश्वरको हालको लागि उहाँको विभिन्न काम गर्दै हुनुहुन्छ त्यसमा चाहिँ प्रमुख उहाँको प्रोग्राम उहाँको योजना चाहिँ यो बोलाउने काम गर्दै हुनुहुन्छ बोलाउने काम गर्दै हुनुहुन्छ बाहिर बोलाउने काम गर्दै हुनुहुन्छ पापबाट अन्धकारबाट दुष्टताबाट फर्केर उहाँ कहाँ आउने बोलाउने काम गर्दै हुन्छ अब कसरी बोलाउने काम गर्दै हुन्छ उहाँले चाहिँ सुसमाचारद्वारा यो बोलाउने काम गर्दै हुनुहुन्छ मण्डली दुलैले चाहिँ निम्तो दिइरहेको छ पवित्र आत्मा दुलै मिलेर निम्तो दिइरहेको छ आउनु परमेश्वरका आउनु समय छ ढिलो हुनु अगाडि आउनु प्रेरित पन्ध्र अध्यायमा हामी एकचोटि पल्ट परमेश्वरले काम गर्दै हुन्छ। प्रेरित पन्ध्र अध्यायको चौध पदमा यहाँ लेखिएको छ अन्य जातिहरूको बीचबाट अन्य जातिहरू होइन हामी इजरायली होइन परमेश्वरको इजरायलको योजना स्थगित भएको छ अन्धोपनामा छ। हामीले समयको अध्ययनमा चाहिँ इजरायलमा कसरी काम गरिरहेको थियो त्यो बुझ्न खोजिरहेको छ तर अहिले चाहिँ हामी कहाँ फोकस गर्दैछौँ इजरायल स्थगनमा छ अन्य जातिहरूको बीचबाट जो युद्ध होइन अन्त योदीहरूलाई पनि स्वागत छ परिजातहरू मात्र आइरहेछन् अधिकांश चाहिँ अन्य जातिहरूको बीचबाट आफ्ना नामका निम्ति प्रभु येशूको निम्ति परमेश्वरको निम्ति एउटा जाति एउटा समूह समुदाय एउटा जाति निकाल्नलाई हेर्नुहोस् त बाहिर बोलाए निकाल्नलाई बाहिर निकाल्नलाई अथवा निकाल्नलाई कसरी परमेश्वरले अन्य जातिहरूसँग पहिले भेट गर्नुभयो भनेको छ त्यसैले परमेश्वरले अहिले अन्य जातिहरूसँग भेट गर्दै हुनुहुन्छ। कोर्नेलियसको घरमा त्यो चाबी खोलेदेखि परमेश्वर अन्य जातिहरूलाई भेट गर्दै हुनुहुन्छ। तपाईँले मसँग भेट गर्नुभयो अहिले अन्य जाति तर परमेश्वरमा आएकोले अब उहाँको जाति भएको छ जसलाई एउटा अर्कै नाम दिन्छ। अब हामी यहुदी पनि होइन एक हिसाबले अन्य जाति पनि होइन एक जाति थियौँ तर अब चाहिँ तेस्रो समूह छ त्यसलाई भनिन्छ मण्डली। त्यसैले पहिलो कुरो कि दसमा एकचोटि हेरौँ यो तीन समूह परमेश्वरले विभाजन गर्नुभएको परमेश्वरले संसारका मानिसहरूलाई हेर्नु हुँदाखेरि यी तीन समूहमा देख्नुहुन्छ। पहिलो कोरिन्थी 10:32 लेखेको छ त्यसैले तिमीहरूले ठेस नखुवाओ न यहुदीहरूलाई इजरायल न ग्रिकहरूलाई भनेको अन्य जातिहरू न परमेश्वरको मण्डलीलाई। देख्नुभयो यो तीन समूह तपाईँ कुन समूहमा पर्नुहुन्छ? अब यहुदी त छैन होला यहाँ के तपाईँ एउटा मुक्ति नपाएको एउटा अन्य जाति हुनुहुन्छ के एउटा मुक्ति पाएको अन्य जाति अब मण्डलीको बन्नुभएको छ जिउँदो पत्थर बन्नुभएको छ तपाईँ बाहिर बोलाइएको व्यक्ति बन्नुभएको छ। अनि अघि हामीले हेरेका थियौँ प्रभु येशूले भन्नुभयो म आफ्नो मण्डली बनाउनेछु त्यसैले यो मण्डली यो समूह यो समुदाय चाहिँ प्रभु येशूको हो प्रभु येशूको हो मण्डली जहिले पनि प्रभु येशूको मेरो तेरो भन्ने हुँदैन मण्डली मेरो मण्डलीमा आउनुहोस् तपाईँको मण्डलीमा जान्छु यसरी कुरा गरिरहन्छ मान्छेहरू प्रभुको मण्डली यदि हामीले मण्डली भन्ने बुझेका छौँ भने हामीले ठिक प्रकारले त्यो शब्द प्रयोग गर्नेछ। अब यसलाई अलिकति व्यवहारिक बनाऊ है यसैया 43 जाउँ यसैया 43 यो शिक्षाले हामीलाई केही कुराको लागि उत्साह दिनुपर्छ। पुरानो नियम हामी पल्टाएका छौँ परमेश्वरले यो पहिला इजरायलीहरूलाई आफ्नो साक्षी हुनको लागि बोलाउनु भएको थियो बाहिर बोलाउनु भएको थियो भित्रबाट उनीहरूलाई निकालेर ल्याउनु भएको थियो स्वतन्त्र गराउनु भएको थियो उनीहरू परमेश्वरको आज्ञा पालन गरेर भूमिमा उनीहरूको देश थियो रहेको खण्डमा अघि व्यवस्था 28 पढे जस्तै इजरायलले लेखेको हो उनीहरू आशिषित हुन्थे नियम अनुसार उनीहरू चल्यो भने आशिषित हुन्थे नचलेको खण्डमा उनीहरू श्रापित हुन्थे उनीहरू परमेश्वरलाई आदर गरेको खण्डमा अरू जातिहरूले पनि जान्ने थिए ए इजरायलमा साँचो परमेश्वरको ज्ञान रहेछ भनेर उनीहरूले पनि साँचो परमेश्वरलाई चिन्न सक्थे उनीहरू साक्षी हुनुपर्थ्यो। यो शब्दलाई एकचोटि हेरौँ यसैया 43:10 परम प्रभु भन्नुहुन्छ इजरायललाई तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हो र तिमीहरूले मलाई चिन्न र विश्वास गर्न सक अनि म उही हुँ भनी बुझ्न सक म भन्दा अघि कोही ईश्वर नै बनिएको थिएन न त म पछि कोही हुनेछ। परमेश्वर साँचो परमेश्वरलाई इजरायलले चिन्ने मौका पाए अनि साँचो परमेश्वरलाई देखाउने पनि मौका पाए आउने आउने मौका त्यसलाई चाहिँ साक्षी भनिन्छ। साक्षी भनेको चाहिँ के हो सामान्य अर्थमा साक्षी भनेको जसले केही कुरा जानेको छ यो चाहिँ हामी दिनहुँ प्रयोग गर्छौँ कानुनी कारोबारहरूमा कुनै जग्गा लेनदेनमा होइन अनि कुनै त्यहाँ लाग्छ लगाउनु परेको छ होला तपाईँ लगाउनु भएको छ होइन आमाहरूले पनि यदि हस्ताक्षर गर्न नसके पनि लाग्छ त लगाउनु भएको होला किन लगाउनु भएको साक्षी बस्या भन्नुहोस् के साक्षी बस्यो किनभने तपाईँलाई त्यो कारोबार थाहा भएको तपाईँले त्यो थाहा छ उसले उसलाई दिएको यतिमा चिनेको होइन अनि त्यहाँ पछि आएर होइन भन्न पाउँदैन म मैले देखा हो भनेर यहाँले लक्ष लगाइरहेको छ साक्षी। इजरायलले पनि केही जान्नुपर्ने त्यसैले यहाँ भनेको छ तिमीहरूले मलाई चिन्न सक्छ पहिला परमेश्वरलाई चिन्न सक्छ। याद गर्नुहोस् इजरायलहरू जन्मिँदैमा उनीहरू परमेश्वरलाई चिन्दैन थिएन उनीहरू त शारीरिक रूपमा मात्रै इजरायलहरू योग्यहरू अनि उनीहरूले सिक्नु पर्थ्यो परमेश्वरलाई चिन्नु पर्थ्यो परमेश्वरलाई विश्वास गर्नु पर्थ्यो र बुझ्नु पर्थ्यो परमेश्वर को हुनुहुन्छ अनि त्यो जानेपछि उनीहरूले अरूलाई बताउँछ त्यो कारोबार भएको जानेको कारण तपाईँले त्यहाँ लक्ष्य लगाउन सक्नुहुन्छ। त्यसै गरी तपाईँले साँचो इजरायलीले चाहिँ साँचो परमेश्वरलाई जानेपछि यहोवा नै परमेश्वर हुनुहुन्छ सृष्टिकर्ता हुनुहुन्छ भनेर उनीहरूले भन्न सक्छ। प्रेरित एकमा जाउँ प्रेरित एक अध्याय त्यो भयो इजरायल। अहिले इजरायल एक हिसाबले भन्नु भने तत्तामा राखिएको छ स्थगित गरिएको छ उनीहरूको योजना उनीहरूको योजना पछि फेरि चालु हुनेछ तर उनीहरूलाई स्थगित गरिनखेरि परमेश्वरले उहिलेदेखि लुकेको रहस्य उहाँको योजनालाई प्रकट गर्नुभएको छ त्यसलाई भनिन्छ मण्डली। अनि अहिले चाहिँ त्यसैले प्रभु येशू ख्रीष्टलाई क्रुसमा टाँगेर इन्कार गरेदेखि यता परमेश्वरको साक्षी चाहिँ मण्डली प्रेरित एकको आठमा लेखेको छ प्रेरित एकको आठमा पढ्छ तर पवित्र आत्मा तिमीहरूमाथि आउनु भएपछि त्यो चाहिँ पेन्टेकोस्टको दिनमा भएको छ तिमीहरूले सामर्थ्य पाउनेछ र यरुसलेममा सारा युदिया र सामरियामा अनि पृथ्वीको छेउसम्म तिमीहरू मेरा निम्ति साक्षी हुनेछ। त्यसैले यस युगमा परमेश्वरले यो बाहिर बोलाइहरूको यो समुदाय जसलाई मण्डली भनिन्छ चाहे युदी चाहे अन्नजाति जोसुकी हुन् पुरुष स्त्री जोसुकै हुन् उनीहरू परमेश्वरको साक्षी हुन्छ। गलती एकमा छ अलि चाँडो गलती एकको चाडमा याद गर्नुहोस् मण्डली निको बाहिर बोलाइएको समाज गलती एकको चाडमा लेखेको छ परमेश्वर र हाम्रा पिताको इच्छाअनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनका लागि उहाँले आफैलाई हाम्रा पापहरूका निम्ति दिइहाल्नु भयो। कति मिठो वचन छ यहाँ लेखिएको छ कि यो संसार दुष्ट छ भनिन्छ दुष्ट छ। दोस्रो कुरो यहाँ लेखिएको छ कि परमेश्वरले हामीलाई यो दुष्ट संसारबाट छुटकारा दिनुभयो भनिन्छ निकाल्नु भयो बाहिर बोलाउनु भयो हामीले पापलाई पाप देख्यौँ दुष्टलाई दुष्ट देख्यौँ अनि प्रभु येशूतर्फ हेऱ्यौँ र उहाँलाई आफ्नो मुक्तिदाता भनेर हामीले विश्वास गर्यौँ अनि हामीलाई यसरी छुटकारा दिनको लागि परमेश्वरले एउटा काम गर्नु परेको थियो भनेर यो पदले बताउँछ। हामीलाई पापबाट क्षमा दिनको लागि त्यत्तिकै सकिँदैन थियो त्यत्तिकै मानिसको पाप तपाईँको पाप क्षमा हुँदैन पापको मोह तिरिनुपर्छ तपाईँले गरेको अपराधहरू मैले गरेको अपराधहरूको मोल चुक्ता हुनुपर्छ तर तपाईँ र मेरो पापहरूको मोल केले चुक्ता हुन्छ मानिसहरूले आफैले गर्न खोज्छन् धर्म कर्म दान पुण्य असल गर्न खोजेर जीवन आफै परिवर्तन अनेक गर्न खोजेर तर बाइबलमा लेखेको छ पापको ज्याला मृत्यु मूल्य चाहिँ मृत्यु भन्दा कम छैन तपाईँ र म पापको कारण मर्नुपर्ने तर मर्न त सबै मर्छ नि भन्नुहोला शरीरको मात्र कुरा गरेको होइन हाम्रो आत्मा चाहिँ परमेश्वरबाट सधैँ अलग हुनुपर्ने मृत्यु भनेको अलग हुनु परमेश्वरबाट अलग हुनु कहाँ अलग हुनु अनन्त दण्डमा कस्तो ठाउँ हो त्यहाँ बाइबलमा बयान गरेको छ यो शब्दलाई विचार गर्नुहोस् त आगो भनेको छ आगो अनन्त आगो दोस्रो मृत्युमा अनि त्यस्तो डरलाग्दो मृत्युबाट छुटकारा दिनको लागि परमेश्वरले हामीलाई चाहनु हामीलाई चाहनुहुन्छ हामीलाई छुटकारा दिन चाहनु दुष्ट संसारबाट दण्डबाट छुटकारा दिनलाई परमेश्वरले एउटा काम गर्नुभयो यहाँ भनेको छ कि उहाँले आफैलाई हाम्रा पापहरूको निम्ति दिइहाल्नु भयो। येशू ख्रीष्ट परमेश्वर जो मानिस बन्नुभयो हाम्रो पापहरूको लागि आफैलाई दिइहाल्नु भयो आफैलाई खसिनु भयो के भन्नुभयो प्रभु येशूले आफूलाई दिनुभयो मत, यसको मतलब हो कि प्रभु येशू ख्रीष्टले आफ्नै प्राण दिनु, आफ्नो ज्यान दिनु, हामीलाई यस्तो प्रेम गर्नुभयो परमेश्वर। उहाँ क्रुसमा झुन्डिएर मर्नुभयो आजभन्दा 2000 वर्ष, उहाँको रगत बग हाम्रो पापहरू धुनु, ठुलो मोल तिरेको छ हामीलाई बाहिर बोलाउन, बाहिर बोलाउन त्यतिकै ठुलो मोल तिरेर हामीलाई बाहिर बोलायो, हामीलाई एउटा समुदाय बनायो, दोस्रो कुन्ती छ त्यसैले व्यवहारिक पक्षमा जान्छ भन्दा हुँदैन, दोस्रो कुन्ती छ त्यहाँ, त्यसैले हामी बाहिर बोलाएको हुनाले, हामी अन्धकारबाट ज्योतिमा ल्याएको हुनाले, अघि हामीले गरेका थियौँ हामीले यो बोलाउनु हुने परमेश्वरको, हाम्रो मुक्तिदाता प्रभु येशूको सद्गुणहरू प्रकट गर्नुपर्छ भनेर छ, येशू ख्रीष्टलाई देखाउनु पर्छ भनेर छ, साक्षी भनेको त्यही, मेरो जीवन बदलिदिने प्रभु येशू को हुनुहुन्छ भनेर हाम्रो जीवनले नै देखाउनु पर्छ। त्यसैले यहाँ दोस्रो कुन्ती 6:14 भनेर छ, यदि हामी बाहिर बोलाएका हौँ भने किन फेरि त्यो खल्लोमा जाने, दोस्रो कुन्ती 6:14 अविश्वासीहरूसँग असमान भएर एउटै जुवामा नजोतियो, किनकि धार्मिकताको अधर्मसँग के संगति, हाम्रो संगति त प्रभु येशू ख्रीष्टसँग हो, पापसँग होइन नि, अनि उज्यालोको अध्ययारोसँग के सहभागिता, अनि ख्रीष्टको बेलियालसँग के एकता, अथवा दुष्टसँग के एकता ख्रीष्टको, अथवा विश्वासीको अविश्वासीसँग के हिस्सा, एउटा विश्वासी अविश्वासीसँग भनेको एउटा विश्वास नगर्ने मान्छेलाई चाहिँ यसरी अनुवाद गरेको छ, विश्वास नगर्ने मान्छे जो चाहिँ दुष्टतामै रहन चाहिरहेको छ उसँग चाहिँ एक हिस्सा बन्नु हुँदैन, एउटै जुवामा जोडिनु हुँदैन कदापि, नभए भने तपाईँलाई बाहिर बोलाएको किन, तपाईँ साँच्चै बाहिर बोलाएको हो भने त्यो अनुसार जिउनुहोस् भन्ने चाहिँ, अनि परमेश्वरको मन्दिरको मूर्तिहरूसँग के सम्बन्ध, परमेश्वर त मूर्ति हो किनभने तिमीहरू जीवित परमेश्वरको मन्दिर हो, जसरी परमेश्वरले भन्नुभएको छ, त्यसैले हिब्रू 13 अन्तमा हामी पल्टाउँछौँ, हिब्रू 13 त्यसैले हामीलाई भनेको छ बाहिर जाउँ, हामी बाहिर जाउँ, के भनेको बाहिर जाउँ, हामी संसारमै छौँ, संसारबाट हामी रकेट चढेर चन्द्रमामा जाउँ भने त होइन, संसारमै छौँ, तर हाम्रो पुरा जीवन भित्र हृदयदेखि चाहिँ हामी बाहिर छौँ, हामीलाई हेर्दा यो बाहिर भनेर हामीलाई हेर्छ, त्यसैले त सतावट आउँछ भक्ति गर्नेको लागि, बदमास गरेर सतावटभन्दा अर्कै कुरो हो, त्यो त पाउनुपर्ने दण्ड हो है, तर यदि परमेश्वरको भए येशू ख्रीष्टको भएको कारणले, त्यसैले हिब्रू 13:13 पदमा यसै कारण आओ हामी पनि उहाँको निन्दा बोकेर, प्रभु येशू ख्रीष्टको निन्दा बोकेर छाउनी बाहिर उहाँ कहाँ जाउँ, हामीलाई प्रभु येशूको निन्दा बोक्नलाई बोलाएको छ, बाहिर बोलाएको छ, बाहिर त्यो संसार दुष्ट संसारलाई छाउनीसँग तुलना गरेछ, बाहिर भनेछ, अनि हामीलाई चाहिँ प्रभु येशूको साक्षी हुँदाखेरि उहाँको निन्दा बोक्न पनि तयार हुन्, त्यो तपाईँ मण्डलीको हुनुहुन्छ, त्यो तपाईँ बाहिर बोलाइएको हुनुहुन्छ, त्यो तपाईँ बाहिर बोलाएको समुदायसँग सभामा हुनुहुन्छ भने, जुन उद्देश्यले हामी बोलायौँ प्रभु येशू ख्रीष्टको रूपमा बदलिँदै जाउँ र अन्तमा उहाँ जस्तो प्रभु येशूसित संगति गर्न दिनदिनै र उहाँको साक्षी हुन, अलग जीवन जिउन, अलग हो भने चाहिँ कतिचोटि घरिघरि अलग हो, अलग यो चाहिँ जीवनको विषयमा कुरा गरेको हो, एउटा एकदम अप्ठ्यारो खालको मान्छे बनेर अलग हो भने होइन, एउटा बेमेल खालको मान्छे बनेर अलग हो भने होइन, पापबाट अलग, प्रभु येशूतिर जोडिएकोले अलग, अनि यदि प्रभु येशूलाई घृणा गर्ने त्यहाँ कोही छ भने उसले मलाई पनि घृणा गरोस् हो, गरोस् प्रभु येशूलाई घृणा गर्ने कोही छ भने, किन म उहाँसित सङ्गत गर्छु, म चाहिँ त्यो घृणा त्यो निन्दा हट्ला कम होला कि भनेर सम्झौता नगर नगर्नु सम्झौता संसारसँग, आउनुहोस् हामी प्रार्थना गरौँ।